माइतीको सन्देश,
माइतीको सन्देश।
नमस्कार, म अनुराधा कोइराला। चेलीबेटी हाम्रा इज्जत हुन्, बेचबिखन नगर, चेली बेच्ने दलाललाई सामाजिक बहिष्कार गर।
माइतीको सन्देश,
माइतीको सन्देश।
नमस्कार, माइती नेपाल र उज्यालो रेडियो नेटवर्कको संयुक्त साप्ताहिक प्रस्तुति कार्यक्रम माइतीको सन्देशमा तपाईंलाई स्वागत छ। म दिपाती मल्सिना, मसँगै प्राविधिक साथी दिनेश निरौला हुनुहुन्छ। कार्यक्रम माइतीको सन्देश आइतबार बेलुकी 5:20 प्रसारण हुन्छ। उज्यालो रेडियो नेटवर्क मार्फत विभिन्न रेडियो स्टेशनबाट सुन्न सकिने यो कार्यक्रम तपाईंले उज्यालो अनलाइन .com, उज्यालोको मोबाइल एप्लिकेशन र www.maitinepal.org पनि सुन्न सक्नुहुन्छ। समाजको कलंक र अक्षम्य अपराधको रूपमा रहेको मानव बेचबिखन र ओसाद पसाद विरूद्धको यो अभियानमा तपाईँको दरिलो साथको अपेक्षा हामीले गरेका छौं। कार्यक्रम माइतीको सन्देशको अघिल्लो अंकमा हामी सीमा क्षेत्रमा मानव बेचबिखनको जोखिम बढ़ेको विषयमा केन्द्रित थियौ। आजको कार्यक्रममा हामी विभिन्न कारण र माध्यम नेपाली बालबालिका भारत पुग्ने क्रम बढ्दो,
ट्रेनमा चरा झोटो पनि बस्छ, अनि भनेको मलाई खाने चिज लिएर आउँदैछु, अनि त्यहाँ म गयो कि अनि ट्रेन चालु भइहाल्यो नि यताको, अनि पुलिसले पक्रियो।
रेलमा चढ्ने मोहले भारतमा पुगेका बालबालिका जोखिममा,
रमाइलो मान्दै ट्रेनमा चढे तर ट्रेनबाट गएर चाहिँ अलपत्र परेर हराएको अवस्थामा भेटेका बालबालिकाहरू छन्।
साथमा सत्य घटनामा आधारित कथा र मानव बेचबिखन अनि ओसार पसार र हिंसासँग सम्बन्धित खबर पनि हुनेछन्। कार्यक्रम शुरू गरौं मानव बेचबिखन तथा ओसार पसार र हिंसासँग सम्बन्धित हप्ताभरिका गतिविधिबाट। गतिविधि प्रस्तुत गर्दै हुनुहुन्छ साथी सजना तिमल सिन्हा।
सल्यानको दारमा गाउँपालिका भित्र करिब 400 बालबालिका जोखिममा रहेको एक अध्ययनले देखाएको छ। जिल्लामा क्रियाशील एक संस्थाले संकलन गरेको तथ्याङ्कका आधारमा दारमा गाउँपालिका भित्र 364 बालबालिका जोखिममा रहेको पाइएको हो। जोखिममा रहेका बालबालिका मध्ये अपाङ्गता भएका 65, बुबाको मृत्यु भएका 91, आमाको मृत्यु भएका 26, आमा बुबा दुवै गुमाएका 20, बुबा बेपत्ता भएका 4 जना, बुबा आमा दुवैले छाडे 49 जना, बुबाले छाडेका 3, आमाले छाडेका 1, कुपोषित 20, व्यवस्थामा परेका 4 र अति गरीब परिवारका 81 बालबालिका रहेका सेभ द चिल्ड्रेन र दलित विकास समाज सल्यानको साझेदारीमा संचालित एकीकृत परियोजनाका कार्यक्रम संयोजक गुमान सिंह नेपालीले जानकारी दिनुभयो। जोखिममा रहेका यस्ता बालबालिकालाई दारमा गाउँपालिका, दलित विकास समाज, सेभ द चिल्ड्रेनको सहयोगमा 6 महिनामा 172 जना बालबालिकालाई सहयोग पुर्याएको गाउँपालिकाले जनाएको छ। स्थानीय स्तरमा बालबालिकाको क्षेत्रमा काम गर्दै आएका संस्थाहरूको सहकार्यमा बालबालिकालाई सहयोग गरेको गाउँपालिकाका अध्यक्ष निम बहादुर केसीले बताउनुभयो। जोखिममा रहेका बालबालिकालाई जोगाउन र आपतकालीन अवस्थाका बालबालिकालाई सहयोग पुर्याउनका लागि गाउँपालिकाभित्रका 6 वटै ओडा र गाउँपालिका स्तरीय आपतकालीन बाल उद्धार कोषको स्थापना समेत गरिएको दारमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसुन्धरा पुनले बताउनुभयो। गाउँपालिकाले बाल संरक्षण नीति र बाल विवाह न्यूनीकरण रणनीति योजना 2074 गाउँसभाबाट पारित गरी कार्यान्वयनमा ल्याएको र बाल सहभागिता कार्यविधि, बाल क्लब गठन र सहजीकरण निर्देशिका तथा आपतकालीन बाल उद्धारको संचालन कार्यविधिको मस्यौदा तयार गरी छलफलको क्रममा रहेको दारमा गाउँपालिका उपाध्यक्ष तथा मस्यौदा समितिका संयोजक टीका शर्मा ओलीले बताउनुभयो। कपिलवस्तुमा एक व्यक्तिले आफ्नै श्रीमतीलाई आगो लगाएर हत्या गरेका छन्। जिल्लाको बाणगंगा नगरपालिका 4 झुङ्गाका 38 वर्षका नरबहादुर मगरले आफ्नै श्रीमती 31 वर्षकी कुमारी मगरलाई आगो लगाई हत्या गरेका हुन्। शरीरमा आगो लागेर गम्भीर घाइते भएकी कुमारीलाई उपचारका लागि सामुदायिक अस्पताल 4 नम्बर पिपरामा लगिएको थियो। अस्थायी प्रहरी पोस्ट जहदीका प्रहरी सहायक निरीक्षक ठाकुर प्रसाद अधिकारीको प्रहरी टोलीले घाइतेलाई उपचारका लागि अस्पताल पुर्याएको हो। तर त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि मिशन अस्पताल पाल्पा पठाइएको प्रहरी सहायक निरीक्षक अधिकारीले बताउनुभयो। घाइतेको मिशन अस्पतालमै उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ। मृतकको शव पाल्पा मिशन अस्पतालमा राखिएको र आवश्यक अनुसन्धानपछि आफन्तलाई जिम्मा लगाइने प्रहरीले जनाएको छ। श्रीमतीलाई आगो लगाई हत्या गरेको अभियोगमा श्रीमान नरबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको छ। घरायसी झगडाका कारण नरबहादुरले श्रीमतीको शरीरमा आगो लगाएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। 14 वर्षकी बालिकालाई बलात्कार गरेको ठहर गर्दै सिन्धुली जिल्ला अदालतले एक युवालाई 8 वर्षको कैद फैसला सुनाएको छ। मरेण गाउँपालिका 8 चौकीटारका 25 वर्षका श्याम कुमार दमाईलाई 14 वर्षकी एक बालिकालाई विवाहको नाटक गरी बलात्कार गरेको आरोपमा 8 वर्ष 3 दिन कैद सजाय फैसला गरेको हो। जिल्ला न्यायाधीश पूर्णेश्वर प्रसाद उपाध्यायको एकल इजलासले दमाईलाई बाल विवाह गरे बापत 3 महिना कैद र 1,000 रूपियाँ जरिवाना तथा बलात्कार गरेकोमा 8 वर्ष कैद फैसलाका साथै 5,000 क्षतिपूर्तिको फैसला सुनाएको हो। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार दमाईकी जेठी श्रीमती 23 वर्षकी शान्ति दर्जीले 2074 फागुन 25 गते श्रीमानले अर्को विवाह गरेको भनी उजुरी दिएपछि बाल विवाह गरी बलात्कार गरेको खुलेको प्रहरीले जनाएको छ। दमाईले बालिकालाई श्रीमती बनाएर घरमा भित्र्याएको र शारीरिक सम्बन्ध समेत राखेको खुल्न आएपछि उनलाई बाल विवाह र बलात्कारमा मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख रामेश्वर प्रसाद यादवले जानकारी दिनुभएको छ। दमाईले ती बालिकालाई 74 फागुन 15 गते विवाह गरी घरमा भित्र्याएको र दुई छोराछोरी सहित जेठी श्रीमतीलाई घरबाट निकालेका थिए। पीड़क दमाईलाई प्रहरीले 2074 फागुन 24 गते पक्राउ गरेको थियो। कञ्चनपुरको गड्डा चौकी नाकाबाट भारत हुँदै अवैध रूपमा दुवै जान लागेका दुई महिलालाई मंगलबार नेपाल भारत सीमा क्षेत्रबाट उद्धार गरिएको छ। तनहुको देवघाट घर बताउने 26 वर्षकी गीता परियार र शर्मिला परियारलाई इलाका प्रहरी कार्यालय गड्डा चौकी र त्यहाँ तैनात थ्री एन्जल्स नेपालका कर्मचारीले उद्धार गरेका हुन्। दुवैजना काठमाण्डुदेखि दिल्ली चल्ने पर्यटक बसमा भारततर्फ जाँदै गर्दा चेक जाँचका क्रममा गड्डा चौकीबाट उद्धार गरिएको थ्री एन्जल्स नेपाल गड्डा चौकीमा कार्यरत लक्ष्मी गिरीले जानकारी दिनुभयो। दुवैजनासित राहदानी समेत रहेकाले सोधपूछ गर्दै जाँदा अभिभावकलाई समेत झुक्क्याएर भारतीय एजेन्ट मार्फत दुवैजना हिँडेका रहेछन्। गिरीले भन्नुभयो, प्रारम्भिक अनुसन्धानमै दुवैजनाले दिल्ली हुँदै दुवैजना लागेको स्वीकार गरे। उद्धार गरिएकी गीता यसअघि दुई वर्ष दुवैमा रोजगारीका लागि गइसकेकी महिला हुन् भने शर्मिलाले पनि आफूले साउदी अरब र दुवै गरी 6 वर्ष वैदेशिक रोजगारीमा बिताइसकेको बताउनुभयो। पर्यटक बसलाई चेक जाँचका क्रममा शंका लागेपछि अनुसन्धान गर्दा दलाल मार्फत वैदेशिक रोजगारीमा जान लागेकाले नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय गड्डा चौकीले जनाएको छ। त्यसैगरी मंगलबार नै माइती नेपाल कञ्चनपुरले दोधरा चाँदनी झोलुङ्गे पुल हुँदै भारत जान लागेकी एक युवतीको उद्धार गरेको छ। झोलुङ्गे पुल हेर्ने बहानामा महाकाली नगरपालिका हुँदै भारत जान लागेकी सुर्खेतकी 19 वर्षकी युवतीलाई उद्धार गरिएको हो। भारत लैजान लागेका बर्दियाको गुललियाका 22 वर्षका पुष्कर बैलकोटी र 24 वर्षका प्रकाश बैलकोटीलाई समेत प्रहरीले पक्राउ गरेको छ। राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत स्थानीय तहका जननिर्वाचित प्रतिनिधिका लागि लैंगिक हिंसा न्यूनीकरण सम्बन्धी एक दिने अभियान कार्यक्रम सुनसरीको इटहरीमा शुरू भएको छ। महिला तथा बालबालिका विभागको आयोजनामा भएको अभियान कार्यक्रममा गाउँघरमा नै कसरी जनप्रतिनिधि मार्फत विभिन्न नामबाट हुने गरेको लैंगिक विभेद र हिंसालाई न्यूनीकरण गर्न सकिन्छ भन्ने बारेमा सचेत र सक्षम बनाइने जनाइएको छ। समाजमा विद्यमान लैंगिक हिंसा महिला वा पुरूषबाट नै चलिआएकाले यसलाई कसरी कम गर्ने वा न्यूनीकरण गर्ने भन्ने बारेमा जननिर्वाचित पदाधिकारीद्वारा सचेतना कार्यक्रम अघि बढ़ाउन लागि जनाइएको छ। कार्यक्रमको संयोजक एवं इटहरी उपमहानगरपालिकाको उपप्रमुख लक्ष्मी गौतमको अध्यक्षतामा भएको अभियानमा जिल्ला समन्वय समिति सुनसरीको उपाध्यक्ष कृष्ण कुमारी विश्वकर्माले पुरूष वा महिलाबाट हुने गरेको हिंसा चाहे त्यो पुरूषले महिलामाथि गर्ने वा महिलाले पुरूषमाथि गर्ने हिंसा दुवै मानव अधिकार उल्लंघनको जघन्य अपराध भएकाले यसमा कमी ल्याउन सबैले आफ्नो ठाउँबाट दायित्व निर्वाह गर्नुपर्नेमा जोड़ दिनुभएको छ।
विभिन्न बहानामा नेपाली बालबालिका भारतमा बेचिने वा जाने र उतै अलपत्र पर्ने घटना बढ़न थालेको छ। रहरे रहरमा भारत पसेका वा कामका लागि भन्दै भारत गएकाहरू अलपत्र पर्न थालेका हुन्। केही बालबालिका रेल चढ़ने मोहका कारण पनि भारत पुग्ने गरेका छन्। अघिल्लो वर्षको संयुक्त राष्ट्रसंघ प्रतिवेदनले भारतमा नेपाली बालबालिकाको तस्करी हुने क्रम बढ़ेको जनाएको थियो। आधारभूत आवश्यकता पूरा गर्न र रमाइलोका लागि वा पारिवारिक झगडाका कारण भारतमा आफै भागेर जाने बालबालिका पनि धेरै छन्। खुला सीमाका कारण घुम्न गएका बालबालिका पनि भारतमै हराउने गरेका छन्। हरेक वर्ष भारत बस्ने र हराउने बालबालिकाको संख्या बढ़दै गएपछि अहिले भारतका विभिन्न संघ संस्थाको सहयोगमा उद्धारको प्रयास भइरहेको छ। यसै विषयमा साथी सुमन तिमल्सिनाले बाल हेल्पलाइन मोरङका वासु अधिकारीसँग कुराकानी गर्नुभएको छ।
बाल हेल्पलाइनमा हामीले अहिलेसम्म गरिरहेको कामहरूको अनुभव र हामीलाई आएका सूचनाहरूको आधारमा हेर्दाखेरि विशेष गरी बालबालिकाहरू विभिन्न माध्यमबाट हाम्रा नेपाली बालबालिकाहरू भारत पुग्ने गरेको भेटिएको छ र विशेष गरी हाम्रो बोर्डरमा नाका सीमा नाका जोडिएको कारण र जोगबुनीसम्मै ट्रेनको सुविधा भएको कारणले गर्दाखेरि चाहिँ बालबालिकाहरू ट्रेनमा चढेर या चाहिँ विभिन्न चाहिँ सवारी साधन मार्फत चाहिँ भारतका विभिन्न सहरमा पुग्ने गरेको पाइएको छ र भर्खरै मात्र हामीले भारतको कटिहार जिल्लाबाट उद्धार गरेका चारजना बालबालिकाहरूको सम्बन्धमा हेर्ने हो भने ती बालबालिकाहरू विभिन्न मितिमा विभिन्न माध्यमबाट त्यहाँ पुगेको देखिएको छ। कोही बालबालिकाहरू साथीहरूको लयलयमा लगाएर गएको पाइएको छ, कोही बालबालिकाहरू चाहिँ काम गर्न पाइन्छ, काम राम्रो पाइन्छ भन्ने हिसाबले चाहिँ अरूले चाहिँ फकाएको भएर बालबालिकाहरू गएको भेटिएको छ भने कतिजना चाहिँ विविध कारणले चाहिँ ट्रेन स्टेसन पुगे, ट्रेन स्टेसनबाट चाहिँ उनीहरू चाहिँ रमाइलो मान्दै ट्रेनमा चढे तर ट्रेनबाट गएर चाहिँ अलपत्र परेर हराएको अवस्थामा भेटेको बालबालिकाहरू छन्। त्यसै गरी अहिले हेर्ने हो भने जोखिम अवस्थामा छन् हाम्रा बालबालिकाहरू।
यहाँहरूले त धेरै ठाउँबाट उद्धार गरेर लिएर आउनु भएको छ है?
हामीले उद्धार गर्ने गरेका छौँ र हामीलाई हाम्रो इन्डियाको चाइल्ड लाइनसँग नेपालको चाइल्ड हेल्पलाइन जुन 10 नम्बर छ 10 नम्बरको इन्डियामा पनि त्यसको चाहिँ चाइल्ड लाइन भन्ने चाहिँ जुन उनीहरूको संस्था हुन्छ चाइल्ड लाइन हुन्छ र त्यो मार्फत चाहिँ हाम्रो क्लोज कोअर्डिनेसन हामी काम गरिरहेका छौँ। विशेष गरी बिहार राज्य अन्तर्गतका जिल्लाहरू र पश्चिम बङ्गाल अन्तर्गतका राज्यहरूको जिल्लाहरूमा हाम्रो चाहिँ कोअर्डिनेसन गहिरो कोअर्डिनेसन त्यहाँ छ र कोअर्डिनेसनको माध्यमबाट हामीले त्यस्ता बालबालिकाहरूको सूचना आदान प्रदान गर्ने गर्छौँ र आवश्यक पर्दा आफ्ना बालबालिकाहरू जो चाहिँ एक देशबाट अर्को देशमा गएर अलपत्र अवस्था हुन्छन् या हराएका हुन्छन् या फेला परेका हुन्छन् त्यस्ता बालबालिकाहरूको उद्धार गर्ने काम हामीले गर्ने गरेका छौँ। दरभङ्गाको चाइल्ड लाइनसँग हामीले चाहिँ कोअर्डिनेसन गर्छौँ र दरभङ्गाको चाइल्ड लाइन मार्फत हामीले त्यहाँको बालगृहमा भएका बच्चाहरूको चाहिँ हामीले क्रस भेरिफिकेसन गर्छौँ। ती बच्चाहरू तिनै बच्चा हुन् या अरू बच्चा हुन् भन्नेसँग हामी क्रस भेरिफिकेसन गर्छौँ र उद्धार प्रक्रियालाई अगाडि बढाउँछौँ।
किन जान्छन् बालबालिका?
त्यता जाने हामीले देख्दाखेरि चाहिँ कोही बालबालिकाहरू चाहिँ जस्तै परित्यक्त बालबालिकाहरू छन् जसले अलिक गार्जेनसिप राम्रो पाएको देखिँदैन। जस्तै अहिले यसो हेर्दाखेरि बच्चाहरूसँगको अनुभव र बच्चाहरूलाई रेस्क्यु गरेर ल्याएका बच्चाहरूको केस हेर्दाखेरि के देखिन्छ भन्दाखेरि कोही बालबालिकाहरूको आमा हुनुहुन्छ बुवा हुनुहुन्न, कोही बालबालिकाको बुवा हुनुहुन्छ आमा हुनुहुन्न, कोही बालबालिकाहरूको आमा बुवा हुनुहुन्न, अरू परिवारका अन्य सदस्यहरूसँग बसेका छन् तर त्यहाँ चाहिँ प्रोपरली उनीहरूले चाहिँ पारिवारिक गार्जेनसिप नपाएको हो कि जस्तो पनि त्यहाँ चाहिँ बच्चाहरूको सूचनाको आधारबाट त्यहाँ प्राप्त भएको छ।
बालबालिकाहरू धेरै छन् भनिन्छ भारतमा त
मिडियाहरूमा त्यो सूचनाहरू आइरहेको छ, हामीले पनि त्यो के रहेछ भनेर हामीले पनि बुझ्ने प्रयत्न गरिरहेको छौँ। हामीले चाइल्ड लाइनसँग यो विषयमा हाम्रा बालबालिकाहरू धेरै छन् भन्ने सूचनाहरू आएछ, इन्डियाबाटै पनि विभिन्न सूचनाहरू आएछन् के छन् भनेर हामीसँग सम्पर्क भएका बिहारका सबै जिल्लाहरूमा हाम्रो सूचनाको पहुँच छैन। हाम्रा चाहिँ प्रोग्राम एरिया नजिकका जिल्लाहरू जहाँ चाहिँ हाम्रो बोर्डरमा जोडिएका जिल्लाहरू छन् ती जिल्लाका बाल चाइल्ड लाइन मार्फत हामीले चाहिँ त्यहाँ बुझ्दैछौँ र बुझ्दाखेरि बालबालिकाहरू जाने माध्यमहरू भनेको मुख्यतः रेल नै हो अहिलेसम्म देखिएको र केही बालबालिकाहरू सडक मार्गबाट पनि अथवा गाडीहरूबाट पनि गएको देखिन्छ र विशेष गरी चाहिँ मैले अघि नै भने जसले प्रोपर गार्जेनसिप नपाएका बालबालिकाहरू छन् ती बालबालिकाहरू चाहिँ त्यहाँ पुगेको पाइएको छ। जस्तै मैले अघि भने जस्तै बुवा हुनुहुन्छ आमा हुनुहुन्न, अब घरमा सानो समस्या भयो भने पनि बच्चाहरू चाहिँ एकाङ्कीपन जस्तो देखाएर बच्चा घर छोडेर स्वित्त भागेर हिँडिदिने त्यो खालको प्रचलन देखिया छ। कतिपय बालबालिकाहरू पढ्दा पढ्दै स्कुलबाट भागे पनि भेटिया छ, कति बालबालिकाहरू काम गर्न चाहिँ जाने पैसा कमाइन्छ भन्ने खालको साथीहरूको चाहिँ ललयमा लागेर अब गलत प्रलोभन अरू साथीभाइ आफन्तको प्रलोभन नपरेर पनि गएका देखिया छ। यस्तै खालको स्थिति छ अहिले।
जस्तो कसरी पक्राउ पर्छन् त्यहाँ चाहिँ बालबालिका? उद्धार हुन्छ के हुन्छ त्यहाँ? प्रहरीले पक्राउ गर्यो भनेर बालबालिकाहरूले भन्थ्यो।
विशेष गरी अब हामीले पनि बालबालिकाहरूसँग सूचना हो त्यो, अब हामीले त्यहाँको बालगृहसँग त्यहाँको चाइल्ड लाइनसँग इन्डियाको चाइल्ड लाइनसँग कुरा गर्दाखेरि पनि विशेष गरी ट्रेनको चाहिँ लगभग इन्डियाको ट्रेन चाहिँ 24 घण्टा चल्ने ट्रेनको जुन ट्रेन स्टेसनहरूमा चाहिँ मान्छेहरूको धेरै चाहिँ भिडभाड हुने र बालबालिकाहरू प्रायः चाहिँ जाँदाखेरि चाहिँ ट्रेन मार्फत जाने गरेको कारणले गर्दा ट्रेनमा चाहिँ प्रहरीको 24 घण्टा उहाँहरूको चाहिँ सुरक्षा गस्ती भइराखेको हुँदो रहेछ र बालबालिकाहरू चाहिँ एउटा एक्लै बालबालिकाहरू उहाँहरूले चाहिँ फेला पार्नुभयो भने त्यो चाहिँ बच्चाहरूसँग उहाँहरूले कुराकानी गर्नुहुँदो कुराकानी गर्दाखेरि बच्चा चाहिँ हराएको या चाहिँ यसरी चाहिँ भागेर आएको जस्तो उहाँलाई शङ्का लाग्यो भने उहाँहरूले चाहिँ त्यो बच्चालाई चाहिँ लिएर गएर बालगृहमा लगेर राखिने गर्नुहुँदो रहेछ र प्रक्रिया चाहिँ त्यही रहेछ उहाँहरूको भनाइअनुसार चाहिँ
ती बालबालिकाहरूलाई ल्याउन पनि त गाह्रो होला नि नेपाल ल्याउनलाई.
हाम्रो नेपालको संरक्षण प्रणाली र इन्डियाको संरक्षण प्रणालीमा अलिकति फरक छ. जस्तै इन्डियामा हरेक जिल्लामा चाइल्ड लाइनको इकाइ छन् त्यसै गरी बाल संरक्षण युनिटहरू प्रत्येक जिल्लामा छन् र चाइल्ड प्रोटेक्सन मेकानिजम जुन इन्डियाको छ हाम्रो भन्दा एकदमै दह्रो हामीले पाएका छौँ र यद्यपि अब हाम्रोमा पनि त्यो नभएको त होइन तर हामी कहाँमा बाल हेल्पलाइन जुन छ हामी कहाँमा अहिलेसम्म जम्मा जम्मै 12 बाल हेल्पलाइन हामीले सञ्चालन गरेका छौँ नेपालभरि. त यो अपर्याप्त छ, यसलाई पर्याप्त छैन किनभने बालबालिकाको जोखिम अवस्थामा रहेका बालबालिकाहरूसँग काम गर्ने आपतकालीन अवस्थामा काम गर्ने संयन्त्र हो बाल हेल्पलाइन र यसलाई विस्तार गर्न जरुरी छ र बाल हेल्पलाइनको माध्यमबाट नै त्यहाँको चाइल्ड लाइनसँग हामीले कोअर्डिनेसन गर्ने हुँदाखेरि उहाँहरूको प्रत्येक जिल्लामा चाइल्ड लाइनको निकाय छ तर हामी कहाँ छैन. कतिपय जिल्लाहरूमा जस्तै यहाँ हामीसँगै जोडिएका जिल्लाहरूका पनि कतिपय केसहरू चाहिँ पारी इन्डियामा गएर बच्चाहरू फेला पर्ने या हाम्रा बच्चा पारी गएर फेला पर्ने पारीका बच्चा यहाँ आएर हाम्रो नेपालमा फेला पर्ने र तिनीहरूलाई पुनस्थापना गर्ने सन्दर्भमा हामीलाई पनि चुनौती हुँदै आएको छ. त्यो हिसाबले हेर्दाखेरि बाल हेल्पलाइनको विस्तारलाई चाहिँ जोड दिँदाखेरि राम्रो हुन्छ जस्तो लाग्छ. त्यो भयो भनेदेखि प्रोटेक्सन मेकानिजमको एउटा राम्रो संयन्त्र चाहिँ बन्छ जस्तो लाग्छ मलाई.
उहाँ हुनुहुन्थ्यो बाल हेल्पलाइन मोरङका वासु अधिकारी. भारतमा नेपाली बाल बालिका हराउने र बेचिने जोखिम र उद्धारको प्रयासका बारेमा कुराकानी गर्दै कार्यक्रममा अब भारतबाट उद्धार गरिएर ल्याइएका बाल बालिकाको आवाज सुनौ. उनीहरू भारत कसरी पुगे अनि उद्धार कसरी भए त?
सिलिगुर मण्डल नेपाल कर्सिया.
कर्सिया कहाँ गएर आएको?
पंजाब रे.
पंजाब गएर आएको? किन गएको पंजाब?
मेरो आमाले यार बुवाले उही छ.
आमा बुवा पंजाबमा छ? अनि तिमी कहाँ गएको थियौ? तिमी चाहिँ कहाँ गएको थियौ?
बुवालाई लिन.
बुवालाई लिन? कसरी लग्यो त उसले त्यो संस्थाले के अरे पक्रेर कसरी लग्यो बाल गृहमा?
बोला कि चलो तुमको घर पहुँचा देंगे. त्यो यसले विश्वास गरेला.
कहिले लगेको त्यहाँ?
4-5-6 साल.
4 वर्ष भयो? अनि कहाँबाट पक्रेको थियो?
कटिहार.
कटियारबाट? अनि यहाँबाट कहाँ जाँदैछ तिमी? कसरी पक्रियो?
सुतेको ट्रेनमा सुतेको कटियार स्टेसनमा बसेको. चल घर पुचा दुङ्गा पक्रेर होममा डालिहाल्छ.
अनि के भनेर लग्यो?
बोला कि घर पहुँचा देंगे. त हम चला गए. बोले कि ठीक है बस उसका विश्वास पे रहे कि हम चला गए. फिर बोला कि यहीं पर रहो तुमको घर पहुँचा देगा. वहीँ रह गया.
कति वर्ष भयो रे त्यहाँ बसेको?
4-5 साल.
4 वर्ष भयो? के गर्थ्यो त्यहाँ चाहिँ?
पढाइ गर्छ वहाँ. खाना खाओ आरामसे सुतो. जिसको पढ्ना पढो, जिसको खेल्ना खेलो, जिसको स्कुल जाना स्कुल जाओ.
अनि बाहिर आउन दिन्थ्यो कि दिँदैन थियो?
जिसपे विश्वास गर्दा था उसको बाहर जान दिँदा था, जिसपे विश्वास नै गर्दा था उसको बाहर जान दिँदैन था.
किन त्यसो गरेको?
कोई कोई भाग जाता है ना हमसे तो मैडम से बोलता है कि बच्चा कैसे भाग जाता है. इसलिए
उनीहरुले घर पुर्याइदो कि पुर्याएन?
जिसका एक दो सर है चंदन सर, वो अपना मोबाइल में गूगल खोल के नक्शा में खोजता है घर. जिसका घर मिल जाता है तो भेजता है. जिसको घर का पता नहीं है उसको वहीं रखता है. 18 साल होकर छोड़ देता है.
18 वर्ष छोड़ देते हैं?
उठ जा गाली दिन्छ. गल्ती गर्छ दे कुटाए दे मास दे.
तिमीलाई कुटे कि कुटेन?
कुटेन.
कुटेन के गल्ती गर्यो भनेदेखि चाहिँ कुट्छ?
खेल्छ रे ओकरा मार के भाग गया. इसको मार के भाग गया. उसी को बोलता है कि इसको काय मारा बिना गल्ती का. फिर कुटाए खान सर ले गाली दिन सर ले भने को. जिसको बोलना है बोल दो, मेरा कोई कुछ नहीं होगा.
अनि यहाँबाट चाहिँ कसले लगेको थियो तिमीलाई त्यहाँ कटियारसम्म चाहिँ?
अकेले.
के नाम हो तिम्रो?
सौरभ.
विराटनगर कति कुन ठाउँ?
हेर्नाल कटारी.
तिमी कहाँ गएको?
कहीँ पनि होइन.
होइन यहाँबाट कसरी गएको थियो इन्डिया? कसले लगेको के गरेर गएको तिमी?
त्यत्तिकै जान मन लागेर.
अनि यहाँबाट चाहिँ कसले लग्यो कहाँ भनेर जाने भनेर गएको?
त्यतिकै
के हुन्छ कुन ठाउँबाट लगेको तिमीलाई?
कटियार।
कटियारमा कस्तो अवस्थामा थियो, के गरी लग्यो त?
त्यहीँनिर बसिरहेको थिएँ।
अनि कहाँ जाने भनेर गएको खास?
कहीँ पनि होइन, केही भएको होइन,
त्यतिकै भाग दियो। कटियारमा गएर ओर्लेपछि चाहिँ के गर्यो?
केही पनि गरेन,
बस्यो बसेको थियो। के अरे ट्रेनबाट झरेर कति समयपछि उनीहरू आयो?
एक दुई घन्टा भन्नु त लाग्छ। रोल नम्बर 3 थियो।
अनि रोल नम्बर 3 थियो भने किन हिँडेको?
त्यतिकै लगाएर।
कसरी लग्यो? कसरी लगेको हो यहाँबाट?
होइन,
अनि के हो?
त्यतिकै
सुमन तामाङ। सुमन तामाङ घर विराटनगर बरगाछी।
कति वर्षको भयो?
दस
वर्ष। कहाँ गएर आएको?
कटियार।
किन गएको कटियार?
मेरो साथीले भन्यो कि म घरमा आफ्नो काम गर्दै थिएँ, खातहरू मिलाउँदै थिएँ। मेरो साथी भन्नु कि हिँड घुम्न, अनि मेरोसित त पैसा थियो, अनि त्यो पनि हिँड्नु, म पनि हिँडेँ साइकलमा। अनि ट्रेनमा चढाइदियो, त्यो पनि बस हो। अनि भन्यो कि मलाई खाने चिज लिएर आउँदैछु, अनि त्योहरू म गयो कि अनि ट्रेन चालु भइहाल्यो। अनि यताको अनि पुलिसले पक्रियो मलाई।
ट्रेन अनि यहाँबाट कसले लग्यो त्यहाँसम्म तिमीलाई जोगबनीसम्म?
साथीहरूले।
को साथीहरू?
मेरो।
अनि त्यहाँबाट जोगबनीबाट ट्रेन चढेर कहाँ गयो?
ट्रेन चढेर कटियारमा।
कटियार गयो? अनि त्यहाँ
उत्रेको थियो, अनि पुलिसले पक्रियो।
कति समयपछि पक्रियो? उत्रेको कति समयपछि पक्रियो?
उत्रेको 8 बजे।
8 बजे राति? अनि कहाँ जान्थ्यो त त्यो राति? त्यहाँ पुलिसले नपक्रेको भए
त्यही
हुन्थ्यो। अनि पुलिसले पक्रेर कहाँ लग्यो?
पुलिसले पक्रेर मलाई त्यहाँ अर्कै थानामा लिएर गयो कि त्यहाँतिर एउटा अङ्कल थियो चार लाइनवाला, त्यसित छोडिदियो।
अनि कसरी अनि नि त्यहाँ लगेपछि के गर्यो?
त्यहाँ लग्यो भने त्यहाँतिर नामहरू पत्ताहरू सबै लेखो, अनि फेरि होम लैजो।
त्यहाँ
मिट पनि दिन्छ, मिट चावल, अनि सोयाबिन, परवरको भुजिया, आलुको भुजिया, करेलाको भुजिया सबै दिन्छ। थोरै थोरै गर्छु, बदमाजी गर्छु त हान्छ, बदमाजी गर्छु नि हान्छ पनि।
अनि किन गएको त त्यसरी? नगा हुन्थ्यो नि त त्यस्तो दुःख पाइने रहेछ होइन? पढ्थ्यो कि पढ्दैन थियो?
म पढ्थे।
पढ्थ्यौ? अनि घरमा को को हुनुहुन्छ?
घरमा मम्मी, बुवा, बुनु, दादा।
अब घर फर्केर चाहिँ के गर्छ?
घर फर्केर स्कुलमा पढ्छु पहिले।
तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम माइतीको सन्देश। कार्यक्रममा अब सत्य घटनामा आधारित कथा सुन्ने बेला भएको छ। कथा प्रस्तुत गर्दै हुनुहुन्छ साथी अच्युत खिमिरे। कथाको पात्र र परिवेशलाई हामीले काल्पनिक नाम दिएका छौं।
कात्रिकी तुलसा तामाङ बीबीएस पास गरेर जागिरको खोजीमा थिइन्। धेरै प्रयत्नपछि उनले एउटा मार्केटिङ कम्पनीमा जागिर पनि पाइन्। तुलसाको अफिस नजिकै मेन पावर कम्पनीको कार्यालय थियो। मेन पावर कम्पनीका कर्मचारी र तुलसाको अफिसका कर्मचारीको खाजा खाने पसल एउटै थियो। त्यही मेन पावरमा काम गर्ने एकजना एजेन्टसँग तुलसाको परिचय भयो। तुलसाले एक दिन एजेन्टसँग वैदेशिक रोजगारीको जिज्ञासा राखिन्। केही दिनपछि एजेन्टले तुलसालाई विदेश जाने एक फरक प्रस्ताव सुनाए। तुलसाले भनिन्, एजेन्टले निकै लामो समयदेखि नेपाल आउजाउ गरिरहेको एकजना कोरियन नागरिक मंगोलियन मूलको नेपाली युवतीसँग विवाह गर्न इच्छुक रहेको र विवाह गरेर कोरिया लैजान तयार रहेको बतायो। एजेन्टको अर्को शर्त पनि थियो, तुलसा कोरिया जान इच्छुक भए ती कोरियनसँग विवाह गर्नुपर्ने। एजेन्टले थप आश्वासन दियो, एक डेढ़ वर्षपछि कोरियनसँगको दाम्पत्य जीवन मन परेन भने सम्बन्ध विच्छेद गरेर स्वतन्त्र जीवन जिउन पनि सकिन्छ। तुलसालाई शुरूमा त एजेन्टको प्रस्ताव मन परेन, तर एजेन्टले निकै कर गरेपछि कोरियनलाई उनले भेटिन्। राम्रो अंग्रेजी बोल्ने तथा सामान्य नेपाली समेत बुझ्ने कोरियनको हार्दिक व्यवहारले उनी नजिकिन्। उनले भनिन्, कोरियनले आफूलाई नेपाली केटीहरू असल लागेका कारण विवाह गर्न इच्छुक रहेको लालसा देखायो। विवाह गरेर लगेकी श्रीमतीलाई कोरियामा लगेर राम्रो जागिर लगाइदिने बाचा समेत गर्यो। भेटघाटपछि उनको कोरियन केटासँग निरन्तर सम्पर्क हुन थाल्यो। बिस्तारै मायाले भरिएका म्यासेजहरू आउन थाले। तुलसाको पनि कोरियन नागरिकतर्फ झुकाव बढ्दै गयो, विवाह गर्न मंजूर भए। उनीहरूले पारिवारिक सहमतिमै सन् 2013 फेब्रुअरीमा काठमाडौँबाट कोर्ट म्यारेज गरे। विवाह गरेको एक महिनापछि तुलसा कोरियनसँग कोरिया उडिन्। कोरिया पुगेपछि मात्र उनले थाहा पाइन् कोरियनले उनलाई विवाह गर्नुको कारण घरेलु कामदार बनाउनु रहेछ। उसकी आमाले अर्कैसँग विवाह गरेकी रहेछन्। बहिनीको विवाह भइसकेको र सौतिनी आमाको पनि मृत्यु भइसकेकोले घरमा बाबु र एकजना सौतिनी भाइ मात्र थिए। उनीहरूको लागि काम गर्न उनीसँग उसले विवाह गरेको रहेछ। बिस्तारै उनको श्रीमान हिंस्रक बन्न थाले। देवरबाट बलात्कृत पनि भइन्। श्रीमान र देवरबाट पटक पटक बलात्कृत हुनु उनको दैनिकी बन्न पुग्यो। झण्डै डेढ वर्षको यातना भोगिन्। एक दिन घरबाट भागेर सोल शहर आइपुगिन्। रोजगारीको सिलसिलामा कोरिया पुगेका एक नेपालीको सहयोगमा उनी नेपाल फर्किन्। नेपाल आएपछि मात्र थाहा भयो एजेन्टले तुलसासँग विवाह गराइदिए बापत कोरियनसँग 1,20,000 रूपियाँ लिएको रहेछ। उनले प्रहरीमा उजुरी गरिन्, तर तुलसाले कोरियनसँग कानूनी विवाह गरेर गएकोले एजेन्टलाई कानूनी कार्यवाही गर्न समस्या पर्यो। विगतमा नेपाली चेलीबेटी बेचबिखनको मुख्य केन्द्र भारतीय शहरहरू थिए। बेचबिखनका दलालहरूले भारतीय शहरहरूमा देह व्यापारको लागि नेपाली चेलीलाई बेच्ने गर्थे, तर पछिल्लो समय नेपाली चेलीहरूको बेचबिखन विश्वव्यापी बन्न पुगेको छ। पढेका तथा शहरका चेलीहरू समेत बेचबिखनको चंगुलमा फस्ने गरेका छन्।
अब कार्यक्रम माइतीको सन्देशमा माइती नेपालका भाइ बहिनीले तयार पारेको चेतनामूलक गीत सुन्ने बेला भएको छ। सचेतनामूलक गीतसँगै कार्यक्रम माइतीको सन्देशको अन्त्यतिर आइपुगेका छौं। माइतीको सन्देशमा आज हामी विभिन्न कारण र माध्यम नेपाली बालबालिका भारत पुग्ने क्रम बढ्दो, रेलमा चढ्ने मोहले भारतमा पुगेका बालबालिका जोखिममा, साथमा सत्य घटनामा आधारित कथा र मानव बेचबिखन अनि ओसार पसार र हिंसासँग सम्बन्धित खबर पनि थिए। कार्यक्रमबारे तपाईंका विचार, सल्लाह र प्रतिक्रिया हामीलाई पठाउनुहोला। हाम्रो ठेगाना हो कार्यक्रम माइतीको सन्देश, उज्यालो रेडियो नेटवर्क, पोस्ट बक्स नम्बर 6469, काठमाडौँ नेपाल। तपाईंले rcenter@maitinepal.org मा इमेल गर्नुभयो भने पनि तपाईंका सामग्री हाम्रो हात पर्नेछन्। त्यसै गरी तपाईंले मोबाइलमा इन्फो एफएम टाइप गरी एक स्पेस दिएर आफ्नो विचार वा प्रतिक्रिया 3638 एसएमएस पनि गर्न सक्नुहुनेछ। त्यसै गरी तपाईँको पैसा नलाग्ने माइती नेपालको टोल फ्री नम्बर 1660019999 फोन पनि गर्न सक्नुहुन्छ। आजका लागि कार्यक्रम माइतीको सन्देशको समय सकिन लागेको छ। यो कार्यक्रम भरे राति 10 बजेपछि फेरि सुन्न सकिन्छ। अर्को आइतबार बेलुकी 5:20 कार्यक्रमको अर्को अंकमा फेरि पनि भेट हुने नै छ। त्यतिन्जेलसम्मका लागि प्राविधिक साथी दिनेश निरौलासँगै अच्युत घिमिरे र म दिपाती मल्सिना विदा माग्छौं। नमस्कार।